नमस्कार। कार्यक्रम पाका पुस्तकको पर्खाइमा बस्नुहुने तपाईँहरू सम्पूर्णमा हार्दिक स्वागत गर्दछु। म गोकुल भण्डारी र प्रविधि कक्षबाट नवीन सागर सुवेदी। तपाईँ यो कार्यक्रम हरेक साताको सोमबार बिहान 8:30 बजेदेखि करिब 9 बजेसम्म सामुदायिक रेडियो विजय एफएम 101.6 मार्फत सुन्न सक्नुहुन्छ। त्यसै गरी यो कार्यक्रम तपाईँ www.vijayfm.org.np लगन गरेर अथवा एन्ड्रोइड मोबाइल प्रयोगकर्ताहरूले विजय एफएमको एप्सबाट पनि यो कार्यक्रम सुन्न सक्नुहुन्छ। कार्यक्रम पाका पुस्तामा हामीले हाम्रै गाउँ समाज टोल छिमेकमा बस्नुहुने हाम्रा हजुरबुबा हजुरआमासँग उहाँको जीवन भोगाईको बारेमा कुराकानी गर्छौँ। विशेष गरी हजुरबुबा हजुरआमाले आफ्नो बाल्यकाल कसरी बिताउनु भयो, उहाँको वैवाहिक जीवन बिताउँदाखेरिका अनुभवहरू के कस्ता छन् र अहिले जीवनको उत्तरार्धमा आफ्ना जीवनका बुढेसकालका दिनहरू के कसरी बिताउँदै हुनुहुन्छ, समग्र उहाँको जीवन वरिपरि रहेर कुराकानी गर्ने गर्छौँ। भनिन्छ, पाका पुस्ता जिउँदै इतिहास हुन्, जसबाट हामीले धेरै कुरा सिक्न सक्छौँ, धेरै कुरा जान्न सक्छौँ। हो, तिनै समाजका अग्रज र आदरणीय हाम्रा हजुरबुबा हजुरआमाको जीवन वरिपरि रहेर कुराकानी गर्ने गर्छौँ कार्यक्रम पाका पुस्तामा। आउनु श्रोता आफन्त, सदाझैँ आजको कार्यक्रम पाका पुस्तामा पनि हामीले देवचुली नगरपालिका वडा नम्बर 11 धारापानी नवलपरासीमा बस्नुहुने 81 वर्षीय हजुरबुबा खेमलाल सुनारसँग उहाँको जीवन भोगाईको बारेमा कुराकानी गर्दैछौँ। हजुरबुबा खेमलाल सुनारको 4 भाइ छोरा र 2 बहिनी छोरी हुनुहुन्छ। नवलपरासीको अर्खलाबाट 2022 सालमा नवलपरासीको प्रगति नगरमा बसाइ सरी आउनुभएको हजुरबुबा खेमलाल सुनारको बाल्यकाल कसरी बित्यो, उहाँको वैवाहिक जीवन बिताउँदाखेरिका अनुभवहरू के कस्ता छन् र अहिले जीवनको उत्तरार्धमा उहाँले आफ्ना जीवनका बुढेसकालका दिनहरू के कसरी बिताउँदै हुनुहुन्छ, आजको कार्यक्रममा हामीले उहाँको समग्र जीवन भोगाईको बारेमा कुराकानी गर्दैछौँ। कार्यक्रममा लागौँ कुराकानीतर्फ। हजुरबुवा नमस्ते।
नमस्ते।
सन्चै हुनुहुन्छ?
सन्चै बाउ।
आजभोलि दिनचर्या चाहिँ के गरी बिताउनु भएको छ?
ए, आजभोलि त बुढेसकाल आयो, काम गर्न सकिन्न, यस्तै रहेछ। अब आफ्नो बल उमेर छँदासम्म सबैको प्यारो भइयो।
हजुर,
आज मलाई रुन मन लाग्छ, दुखी छु म बाबु।
कति कति वर्ष पुग्नु भयो नि हजुरबा?
म 81 वर्ष पुगेँ।
अहिले घरमा को को हुनुहुन्छ?
अहिले घरमा त नातिनी बुहारी, एउटा छोरा बुहारी त छु।
हजुर,
अरू त भिन्न भिन्नै छन् आफ्नो आफ्नो सुरमा। मेरो माया गर्ने मान्छे भनेको यी दुईटा हुन्। छोरा पनि सब बेग्लै भए, बोल्दा पनि बोल्दैनन्, बोलाउन पनि आउँदैनन्। म बिमारी भएँ, के भयो बा पनि भन्दैनन्, के भयो हजुर बा पनि भन्दैनन्। यति त खिच्छु अहिले, ओहो यस्तो दिन आउँदो रहेछ बाबु।
हजुरबुवाको छोरा कति, छोरी कति हुनुहुन्छ?
मेरो छोरा 4 भाइ, छोरी 2 बहिनी। हो, नातिहरू छन्, 7-8 भाइ नातिहरू छन्। नातिहरू पनि बोल्दै बोल्दैनन्, सबै एकत्र एकत्र भए। मैले भएको सम्पत्ति नातिहरूलाई दिएँ, छोराको अंश बाँडेर भ्याएर मेरो अलिकति बुढौली राखेँ पनि नातिहरूलाई, मेरै नातिहरूले खाउन् भनेर दिएँ। मसित झन् टाढिएर बोल्दै बोल्दैनन्। यस्तो भयो, के गर्ने, यस्तै रहेछ जीवन, दुखित जीवनमा छु म अहिले।
अहिले घरमा चाहिँ कोसँग बस्नु भएको छ त यहाँ?
यहाँ यो नातिहरूको घर हो, नातिहरूको घर हो, नातिहरूसहित बसेको छु। नातिहरू बाहिर बाहिर छन्, कता कता काम गर्छन्।
हजुर, बाहिर बाहिर भनेको विदेशतिर हुनुहुन्छ कि यही नेपालमै बाहिर कतै काममा हुनुहुन्छ?
एक भाइ विदेशतिर छ, 2 भाइ चाहिँ यही नेपालमा कतै कतै नोकरी गर्दैछन्, सानोतिनो आफ्नो पेट पाल्ने बाटो गरिरहेका छन्।
अनि हजुरआमा हुनुहुन्छ?
छैन, हजुरआमा बितेको त 20 वर्ष भयो।
अनि यहाँ चाहिँ अहिले नाति अनि नातिनी बुहारी पनि हुनुहुन्छ कि कसो?
नातिनी बुहारी छ एउटी,
हजुर,
अनि छोरा बुहारी छ एउटी त्यसकै बुहारी हो, नातिनी बुहारी। छोरा छैन, छोरा पनि अलिक धेरै जाँड रक्सी खाएर भङ्तारिएर कताकता गयो गयो।
भनेपछि अहिले चाहिँ नातिनी बुहारीसँग चाहिँ बस्नु भएको छ?
हजुर, नातिहरू हो के अरे घर त, तर नातिहरू चाहिँ अहिले बाहिर बाहिरै छन्, नेपालमै छन् दुई भाइ, एक भाइ चाहिँ बाहिर छ।
दिनचर्या चाहिँ कसरी चल्या छ हजुरबुवा आजभोलि?
दिन त यस्तै छ बाबु, के गर्ने। अब एउटा ठुलो नातिले विदेश गएर अलिअलि कमाउँथ्यो, त्यसले पनि विदेशमा कम्पनी नै बनाउन लाएर भोलि पर्सि आइपुग्छ घर भन्थ्यो। मुस्किल छ बाबु जीविका चलाउनलाई।
अनि छोराहरूलाई बुहारीहरूलाई म चाहिँ बुढो भएँ आऊ सँगै बसौँ भन्नुभएको छैन?
अब छोराहरूलाई बुहारीहरूलाई आऊसँगै बसौँ त मैले कसरी भन्ने, मेरो अब घरै छैन, जम्मै छोरा बुहारीको घर छन्, नातिहरूको नाति नातिनालाई यता मसित आऊ भन्नु भने मैले के खान दिने, उनीहरूले मलाई बोलाउनु पर्ने हो, माया गर्नुपर्ने। अब वृद्ध बाजेलाई यसो बाबुलाई बोलाएर हामीले राखौँ भन्ने, त्यो उनीहरूले वास्तै गर्दैनन्।
अनि छोरा बुहारी नाति नातिनाहरूलाई म चाहिँ बुढो भएँ अब चाहिँ मलाई दिनहरू बिताउन गाह्रो भइराखेको छ, म पनि तिमीहरूसँगै बस्छु, मलाई लिन आइजाऊ भनेर भन्नुभएको छैन?
भना छैन, त्यो कुरा त त्यति मायालु छैनन् कुनै छोरा बुहारी पनि। एउटा नातिले हो माया गरेको, बाजे म पाल्छु तिमीलाई, बस सुख दुःख मैले जस्तो खान्छु त्यस्तै दिन्छु भन्छ, त्यसैको आधारमा नाति घरमा बसेछु।
हजुर, बिहान कति बजे उठ्नुहुन्छ नि?
ए बिहान त बिउजन त बुढो भएपछि बेलैमा निन्द्राले छोड्छ, तर के कामले उठ्ने, त्यस्तै छ बजेतिर साढे छतिर उठिन्छ, हातमा धोयो मञ्जन गऱ्यो त्यति। अहिले त बिमार भएर चिया खानु पनि मिल्या छैन, सन्चो छैन।
के भएको छ नि हजुरबुवालाई?
मेरो बिमार त यो पहिला बिमार त प्रेसर हो के अरे, प्रेसर आयु हुन्थ्यो, प्रेसर आयु हुँदा हुँदा यहाँ भुँडी फुलेर दम बढेर सास फेर्नै नमिल्ने।
हजुर,
भरतपुर गएर अलिअलि दबाई ल्याएर खाएर यतिको बोल्नसम्म मिल्ने भएको छ।
ए भनेको अहिले पनि औषधि खाँदै हुनुहुन्छ?
औषधि खाँदैछु, त्यति छ्याक्क सन्चो छैन।
अनि त्यो औषधि उपचार गर्ने खर्च अनि यो घर खर्च चाहिँ के चलाउनु भएको छ त?
औषधि उपचार गर्ने खर्च त्यही नातिले दिन्छ, ठुलो नातिले, नातिनी बुहारीले हेर्छ, घर खर्च पनि उसैले चलाउँछ, सबै उसकै हातमा छ।
तपाईँसँग भएको सबै चाहिँ जग्गा जमिन अंश सबै दिइसक्नु भयो?
मैले सबै भ्याइसकेँ, दिएँ, मैले छोरालाई अंश दिएर पनि फेरि नातिहरूलाई पनि मैले मेरो राखेको नातिहरूलाई जति जति भए पनि यसो थोथोरै भए पनि दिन्छु भनेर बाँडिदिएँ। छैन मेरो मेरो चार पैसा आउने बाटो पनि छैन, त्यो जग्गा सम्पत्ति नातिहरूलाई दिएँ, नातिहरू सबै टाढिए, मसित बोल्दै बोल्दैनन्।
वृद्ध भत्ता त बुझ्नुहुन्छ?
हजुर, वृद्ध भत्ता बुझिन्छ।
अनि दिउँसोको समयमा चाहिँ के गर्नुहुन्छ त हजुरबा?
ए बाबु, दिउँसोको समयमा त अब कतै हिँड्न डुल्न सक्दिनँ, त्यही भित्रै बसिराख्ने, यसो अलि उठ्न सकेँ जाँगर लाग्यो भने किताब हेर्छु, त्यतिकैले समय टाइम पास गर्छु, त्यही हो।
हजुरबुवा, अलिकति तपाईँको बाल्यकाल सम्बन्धी कुराकानी गरौँ न। बाल्यकाल चाहिँ कहाँ, त्यहीँ अर्खलामै बिताउनु भयो क्यारे है?
हजुर, मेरो बाल्यकाल चाहिँ पहाड घर अर्खलामै बित्यो भन्नु पर्यो।
अहिले चाहिँ यो जीवनको उत्तरार्धमा आफ्ना बाल्यकालहरू सम्झिँदाखेरि होइन, त्यो सानो सुन्दाखेरि के, जति बेला तपाईँ 6-7 वर्षको 8-9 वर्षको हुनुहुन्थ्यो, त्यो जान्ने सुन्ने त्यो खेलेर हुर्किने समय, त्यो बेलाको दिनचर्या चाहिँ कसरी बित्थ्यो अलिकति बताइदिनुहोस् न।
त्यो त अब भन्ने भने त धेरै दुःखको अवस्था थियो मेरो बाल्यकालमा पनि, म सुखमा थिइनँ। मेरो बुवा म 10 वर्षको हुँदा बितेर जानुभयो, मेरो हातमा बल थिएन काम गर्न, शक्ति थिएन। मेरो आमा बुढी आमाले मलाई कसरी जसरी तसरी हुर्काउनु भयो, अनि मेरो बाल्यकाल त बडा दुःखमा बित्यो।
त्यो सानो सुन्दाखेरि चाहिँ यसो साथी सङ्गीहरू पनि थिए होला सम्झना छ आजभोलि त्यो पहिला पहिलाको साथीहरू सँगैहरूको?
ए साथी सङ्गीसित त धनी भए पनि गरिब भए पनि खान भए पनि नपाए पनि साथीसँगै एकदम ठुलो माया प्यारो हुँदो रहेछ। सँगै हिँडिन्थ्यो, खेलिन्थ्यो, डुलिन्थ्यो, हाँसिन्थ्यो। मेरो यस्तो दुखित अवस्था छ भन्ने केही वास्ता हुँदैन थियो। बाल्य अवस्था यस्तैमा बित्यो।
भनेपछि बुवा चाहिँ सानैमा बित्नुभयो, पारिवारिक हिसाबले चाहिँ नि अलिकति जिम्मेवारी पनि सानै उमेरबाट चाहिँ वहन गर्नुभयो।
हजुर, मेरो बुवा म 10 वर्षको उमेरमा बित्नुभयो, अनि ठुलो छोरो भनेको मै हो। भाइ एउटा भाइ र एउटा बहिनी थिए, ती दुईजनालाई मैले बडा सुख दुःख गरेर यताउता लाउन खाना जुटाएँ। आमा हुनुहुन्थ्यो, आमाले दुःख गर्नुभयो हाम्रो लागि, अनि आमा पनि बितेर जानुभयो, मेरो विवाह नहुँदै बितेर जानुभयो। हामी तिनजनै अलपत्रै परियो, फेरि खाना बनाएर दिने मान्छे पनि भएनन्। यस्तो दुःख अवस्थामा भोग्नु पर्यो, के गर्ने।
पढ्न लेख्न चाहिँ पाउनुभयो कि पाउनु भएन?
हजुर, पढ्न लेख्न भन्ने कुरा त हाम्रो युवा अवस्थामा त नेपालमा स्कुलै थिएन गरिबको छोरा पढाउने। हामीले पढ्न स्कुलमा पढ्न पाइएन, अलिअलि प्रौढ शिक्षा पढियो, स्कुलै थिएन, हामीले त स्कुल पढ्न पाइएन।
तपाईँहरूको साथी सङ्गीहरूले चाहिँ पढे कि पढेन अन्त?
हामीभन्दा अगाडिको हाम्रो साथी हाम्रो दाउलीले त सबै मै जस्ता हुन् पढेनन्, स्कुलै पाएनन्। हामीभन्दा अलि पछाडि पिँढीकाले पढ्न पाए, स्कुल पाए। हाम्रो फेरि दुःखको अवस्थामा पढ्नभन्दा कामको ध्यान गर्न पर्थ्यो, खानाको वास्ता गर्न पर्थ्यो, आफूमाथिको वहन गर्ने कोही नभएपछि आफै चासो लिन पर्थ्यो सबै कुरामा।
तपाईँ चाहिँ बाल्यकाल चाहिँ नवलपरासीको अर्खलामा चाहिँ बिताउनु भयो होइन, यो भने अलि गाउँतिर पर्यो, त्यो बेला चाहिँ कस्तो थियो त्यहाँको बसाइ? सहज, गाह्रो, अप्ठ्यारो चाहिँ कस्तो थियो नि तपाईँहरू त्यहाँ बस्दाखेरि?
त्यति बेला त गाउँठाउँको बसाइ त हो, सुगर सफा यता राम्रो लाउने भन्ने कुरा थिएन, खुट्टामा चप्पल लाउने चलन पनि थिएन। त्यो घर गाउँमा बुनेका घरेलु कपडाको भट्टाहरू लाइन्थ्यो, कछाडहरू लाइन्थ्यो, रात दिन काममा व्यस्त भइन्थ्यो। पहाडको ठाउँमा ओह्रालो गयो, उकालो चढ्यो, काम गर्यो, आयो गर्न पर्थ्यो।
अनि त्यो चाहिँ केही सरसामानहरू किन्न पर्यो भने चाहिँ कहाँ जानुहुन्थ्यो?
सरसामानहरू किन्न त त्यो बेलामा त हामी त डोको बोकेर आटो पिठो डोकामा हालेर त्रिवेणी गइन्थ्यो, नुन लिन अथवा कुटुको डाल केही चाहियो भने, औजारहरू चाहियो भने त्रिवेणी गइन्थ्यो, त्रिवेणी बजारबाट ल्याइन्थ्यो। हामीलाई धेरै दुःख थियो।
त्यो तपाईँहरू बसेको अर्खलामा चाहिँ केही सामानहरू पाइन्थेन, दोकानहरू थिएनन्?
दोकानको नाममा त केही थिएन, त्यो बेलामा त चिया पनि हुन्थेन, घर गाउँमा चिया पकाउने चलन पनि थिएन, यस्तो चलन थियो।
गाडी घोडा जान्थेन भनेपछि?
ए, गाडी घोडा गदा केही जान्थेन, भारी बोक्ने सब मान्छेले टाउकोमा डोकामा बोकेर लाने हो चाहिएको सामानहरू।
अनि कहिलेकाहीँ चाहिँ बिरामी पर्नुभयो, औषधि उपचार गर्नु पर्यो भने चाहिँ के गर्नुहुन्थ्यो त?
औषधि उपचारहरू त्यो बेलामा यस्तो डाक्टर अस्पताल केही थिएन, लामाधामी हुन्थे गाउँघरमा, तिनै लामाधामीले जडीबुटी घोटेर खुवाउने, थिचेर खुवाउने, फुकफाक गर्ने, बाँचे बाँच्छ, मरे मर्छ, त्यस्तै चलन थियो।
भनेपछि आजभोलि जस्तो हस्पिटल लाने, औषधि उपचार गर्ने त्यो चलन थिएन?
थिएन, त्यो चलन थिएन, अस्पतालै थिएन, उपचार गर्ने मान्छे थिएनन्, बाटोघाटो पनि यस्तो थिएन, गोरेटो बाटो त्यो जङ्गलभित्र डरलाग्दो हुन्थ्यो, मान्छे थोरै थिए ऊ बेलामा, जङ्गल बढी थियो, बिमारी भए पनि कहीँ लाने बाटो थिएन।
अहिले चाहिँ हजुरबुवा यो देवचुली नगरपालिका वडा नम्बर 11 धारापानी नवलपरासीमा चाहिँ बसिरहनु भएको छ होइन, बाल्यकाल चाहिँ अर्खलामा बित्यो भनेर भन्नुभयो, जुन नवलपरासीकै अर्खलामा होइन, यहाँ चाहिँ कहिले आउनुभयो त त्यो अर्खलाबाट?
अर्खलाबाट यहाँ 22 सालमा पुनर्वास कम्पनीले जग्गा बाँडेको थियो भनेर आइयो, अनि कम्पनीबाट अलिअलि जग्गा पाइयो, त्यही जग्गा कोडकार पारेर खाँदै थियौँ। अब बुढेसकाल लायो, जग्गा सग्गा छोराहरूलाई बाँडिदिएँ, नातिहरूलाई बाँडिदिएँ, अहिले त्यत्तिकै छु।
ए, भनेपछि 2022 सालमा चाहिँ जग्गा किन्नु परेन तपाईँले?
परेन, पुनर्वास कम्पनीबाट प्राप्त भएको हो।
कति जति जग्गा पाउनु भएको थियो हजुरबा त्यो बेला?
त्यो बेला मैले जग्गा 3 बिघा पाएको थिएँ।
हजुर।
भयङ्कर जङ्गल थियो, ठुल्ठुलो सालको बुट्टा थियो यहाँ। अहिले त यसो हेर्दा त त्यो भन्दा पनि कथा जस्तो देखिन्छ।
पहिला चाहिँ पुरै जङ्गल थियो यो ठाउँमा?
जङ्गल, हजुर जङ्गल थियो, ठुल्ठुला सालको बुट्टाहरू थिए।
अनि बस्ती चाहिँ कतिको थियो त? बस्ती नभएको भए त डर लाग्थ्यो होला नि त।
यहाँ त बस्ती त साँच्चै भन्यो भने त तपाईँको हामीलाई प्लट बाँडिदिएर प्लटमा बस्न आएर जङ्गल फाँड्दा आकाशै देखिन्थेन।
हजुर।
सबै झ्यालै झ्याले बेरिएर रुखमा आकाशै देखिन्थेन। त्यस्तोलाई 10-12 रुख नकाटेसँग एउटा रुख ढल्थेन।
हजुर।
त्यस्तो अवस्था थियो। त्यो जङ्गललाई मङ्गल बनाइयो, दुःख बनाइयो, दुःख गरियो। बल्ल अहिले त्यस्तो सालको बुट्टा थिए भन्दा अहिले नपत्याउने भयो। कसले पत्याउँछ अब?
अनि तपाईँहरू जस्तै धेरै मान्छे आउनुभयो होला त्यसरी होइन? सुरु सुरुमा चाहिँ गाह्रो भयो यो चाहिँ जङ्गल फाँडेर बस्ती बसाउनको लागि?
सुरु सुरुमा गाह्रो भयो हामीलाई। हामीलाई यो बर्मेली भन्थे, बर्माबाट आउने नेपाली भाइहरूलाई जग्गा दिँदाखेरि हामीहरू परेको हो।
हजुर।
अनि यहाँका पहाड बासिन्दाहरूलाई त जहाँ जहाँ अलिक ठुल्ठुलो रुख छ, जहाँ जहाँ अप्ठ्यारो छ, जहाँ जहाँ ढुङ्गियान छ, त्यहीँ त्यहीँ डिलाउनु भयो कम्पनीले पनि। त्यस्तै अवस्थामा हामीले दुःख गरेर पन्छाएर विकास गरेर बसियो।
त्यो पहिला चाहिँ जति बेला तपाईँहरू यहाँ बसाइ सरेर आउनुभयो होइन, त्यो बेला त लाग्थेन होला हाम्रो भविष्यको दिनमा चाहिँ यो ठाउँ यस्तो विकास हुन्छ, यस्तो परिवर्तन हुन्छ भन्ने कुरा त लाग्थेन होला है?
त्यस्तो त सम्झनै भएन। हामी त यहाँ त पानी खान नपाउने अवस्थामा थियौँ। खोलामा जाने भने लगभग 3 कोस जति पर इनार खनेर यहाँ इनार आउँदैन, बोर्डिङ दसाउँदा पनि पानी आएन। हामीहरू त धेरै दुःख पाइयो पहिला त। अब के गर्ने, पाहाडमा पनि सुकुम्बासी मान्छे जग्गा नभएको, यहाँ अलिअलि पाएको जग्गा पनि छोडेर हिँड्न पनि भएन दुःख भयो भनेर। दुःख गरियो, सकिएको दुःख गरियो।
अनि त्यो पाहाडमा चाहिँ जे जति जग्गा जमिन थियो त्यो चाहिँ यतिकै छोडेर आउनुभयो कि बेच्नुभयो त?
हाम्रो पाहाडमा त साँच्चै भन्नाले जग्गा जमिनै थिएन। सुकुम्बासीको छोरा,
हजुर
सुकुम्बासीको छोरा, कुनै बाउले केही गुजरा गरेर काम गरेर पालिराखेको, बाउ पनि बितिहाल्नु भयो। जग्गा जमिन त बिक्री गर्न त के कुरा, आफ्नो घरडी पनि थिएन।
हजुरको अलिकति विवाह सम्बन्धी कुराकानी गरौँ न, विवाह चाहिँ कहिले गर्नुभयो?
विवाह त मैले हजुरको 2014 सालमा गरेको हो।
हजुर।
अनि 15-16 सालमा एउटा छोरी जन्मी।
हजुर।
अनि त्यो छोरीलाई हुर्काउँदै काम गर्दै के गरेर गुजरा चलाउँदै गरियो। अनि अर्को 18 सालमा फेरि एउटा छोरो जन्मियो।
हजुर।
अनि छोरा जन्मिसकेपछि चिन्ता लाग्यो, पिर पर्यो, मेरो यहाँ केही छैन, बस्ने घरडी पनि छैन।
हजुर।
छोरा जन्मी, यो छोरालाई मैले कहाँ राख्ने भन्ने चिन्ता लाग्यो।
हजुर।
त्यस चिन्तामा म त्यो ठाउँ छोडेर उठेर हिँडेँ, चितवन गएँ। चितवन पनि कहीँ अहिले अनि अलिकति छेउमा बस्दा बस्दा त्यहाँ बस्न सकिएन।
हजुर।
धेरै जनावरले खेती खाइदिने, गुजरा नहुने भएर फेरि पुनर्वास कम्पनीले दुम्कौलीमा अफिस खोलेर बसेका छन् भन्ने सुन्यो। त्यहाँबाट आएर दुम्कौलीमा निवेदन गरियो, त्यहीबाट कम्पनीबाट जग्गा प्राप्त भयो अनि हाम्रो बसोबास यहाँ भयो।
विवाह चाहिँ कसरी गर्नुभयो नि?
विवाह सम्बन्धीमा त विवाह अब उबेलाको चलन, भर्सक मागेर होइन फकाएर भगाउने यस्तो चलन थियो के अरे। केटाकेटी मन पराएपछि दुइटैको रुजु भयो अनि भगाएर ल्याइयो।
भनेपछि आजभोलि जस्तो धेरै खर्च त हुन्थेन होला है त्यो बेला विवाह गर्दाखेरि?
ऊ बेला खर्च गर्ने शक्ति पनि थिएन।
हजुर।
केही आयस्ता आम्दानी केही थिएन अनि खर्च गर्न पनि पर्थेन। त्यो बेलामा त यसो दुलै ल्याएपछि उसलाई लाउन पहिरन दिइसके भइहाल्यो।
हजुरबाले त्यो गाउँ नजिकैबाट ल्याउनु भयो कि अलि परैबाट ल्याउनु भएको थियो?
नजिक त नजिकै थियो तर कालीबार कालीपार थियो।
सुरुमा भेट चाहिँ कहाँ भएको थियो त हजुरआमासँग?
सुरुमा भेट त अब यस्तै रहेछ, एउटा कसले जानेको तिलकुस खाएको भनेको जस्तो एउटा नाताले जुटाइदिनु भयो, भेट गराइदिनु भयो। अनि भेट भएपछि हाम्रो मन्जुरी भयो दुवैको।
हजुर।
अनि मन्जुरी भएपछि हामी दुलैको माइत घरबाट भागेर ल्याइयो भगाएर, अनि सबै कुरा राम्रै भयो। छोराछोरी जन्मी, छोराछोरी राम्रैसित हुर्की, आफ्नो दुःख त एउटा तकदिरको भाग होला। पुरै पहिल्यै सुरुदेखि नै दुःख दुःख भोग्दै आएको, आजसम्म पुरै दुःखैमा छु म त।
त्यो विवाह गर्दाखेरि चाहिँ जब तपाईँहरू केटाकेटी चाहिँ मन्जुर हुनुभयो होइन, हामी चाहिँ विवाह गर्ने भनेर, अनि चाहिँ त्यो कुरा घर परिवारमा चाहिँ भनेर ल मागि नै विवाह गरौँ, बुबाआमासँग मागेर विवाह गरौँ भनेर चाहिँ त्यो घर सल्लाह गर्नु भएन?
घर सल्लाह त यस्तो थियो, तपाईँको घरको जेठो बाठो पहिलो मान्छे म।
हजुर।
अनि सल्लाह गर्ने मान्छे कोही थिएनन्। म मुनिको दुईवटा, एउटा भाइ र एउटा बहिनी मात्रै थिए। अब उनीहरूसँग के सल्लाह गर्ने, बालखै छन्। अब मैले विवाह गर्न लाएँ के गर्ने भन्ने त उनीहरूसँग सल्लाह लिने कुरै भएन। आफूभन्दा साना, मभन्दा ठुला मान्छे थिएनन्। त्यो हुनाले त्यस्तै भयो।
अहिले हजुरआमा त हुनुहुन्न होइन, कति वर्ष भयो नि हजुरआमा बित्नु भएको?
मेरो श्रीमती बितेको त 20 वर्ष भयो।
हजुरबुवा अहिले जीवनको उत्तरार्धमा हुनुहुन्छ होइन, हजुरआमा बितेको पनि धेरै वर्ष भइसक्यो। एउटा जीवनसाथी, जीवनको अभिन्न साथी, उहाँसँग चाहिँ छुट्टिएर अहिले चाहिँ दिनहरू बिताउँदाखेरि त्यो सँगै हुँदाखेरि जस्तो त एक्लै बस्दाखेरि हुँदैन होला, कस्तो लाग्छ नि हजुरबुवा आजभोलि यो जीवनको उत्तरार्धमा यसरी एक्लै बस्नु पर्दाखेरि? छोरा बुहारी नाति नातिनाहरूले पनि त्यति राम्रो सहयोग साथ चाहिँ पाएको छैन उहाँहरूबाट भनेर भन्नुभयो।
अब साँच्चै भन्ने पनि त सुन्ने भने दुःख मान्ला नि। अब बुहारीहरू भनेको पनि त्यस्तै हो छ। अब बुढो मान्छेलाई राम्रोसित छुन जान रुचाउँदैनन्, घिनाउँछन्। बेलामा यसो औषधि उपचार गर्न के भएको छ भनेर पत्तो पनि लाउँदैनन्, केही वास्ता गर्दैनन्। त्यस्तै रहेछ, असजिलो दुःख लाग्दो कुरा छ। अब मलाई स्याहार सम्हार गरेनन्, यताउता म दुःख पाएँ भन्दा पनि यिनीहरूले दुःख मान्छन्, नभन्दा आफ्नै जानले दुःख पाइरहेको छ। यस्तै रहेछ।
छोरा बुहारी नाति नातिनाहरूले चाहिँ के गर्दैदेखि कसो गर्दैदेखि मेरो चाहिँ दिनचर्या सहज रूपमा बित्थ्यो, सजिलो हुन्थ्यो भन्ने यस्तो लागेको छ?
मलाई अरू कुरा त केही चाहिएको होइन, राम्रोसित राम्रोसँग बोल्ने, सन्चो बिसन्चो के छ हजुरबा भन्ने, मेरो अलिकति बोलीले भए पनि माया गरे यस्तो रेखदेख गरिदिने, के कसो भएको छ, के खानुहुन्छ, भकाउनु भयो कि भन्ने, यस्तो भए धेरै राम्रो हुन्थ्यो।
हजुर। हजुरबुवा तपाईँसँग यसरी यो कुराकानी गर्दै गर्दाखेरि यो आवाजलाई सामुदायिक रेडियो विजय एफएम 101.6 मार्फत तपाईँको छोरा बुहारी नाति नातिना घर परिवार इष्टमित्र आफन्तहरूले चाहिँ प्रत्यक्ष सुन्नु भएको छ। यसरी रेडियो सुनेर बस्नुहुने तपाईँको छोरा बुहारी नाति नातिनाहरूलाई यो कार्यक्रम पाका पुस्ता मार्फत चाहिँ के भन्न चाहनुहुन्छ नि?
ठिकै छ, मैले के भन्ने, अब मेरो त्यति भन्ने ऊ छैन। ठिकै छ, मेरा छोरा बुहारीले मेरो बाउ हजुरबा बाजे ससुरा बोल्नु भएछ भन्ने राम्रोसँग सुनुन्, त्यही हो।
हजुरबुवाले बाल्यकाल बिताउनु भयो, वैवाहिक जीवन बित्यो, अहिले चाहिँ जीवनको उत्तरार्धमा आफ्ना जीवनका बुढेसकालका दिनहरू बिताइरहनु भएको छ होइन। समग्र यहाँको जीवन भोगाइलाई हेर्दाखेरि यहाँले भनेअनुसार दुःखमय तरिकाले बित्यो, जीवनमा सुखको अनुभव गर्न पाइएन भनेर भन्नुभयो। तपाईँको भोगाइमा, तपाईँको बुझाइमा यो जीवन भने के रहेछ हजुरबुवा?
यो जीवन जिन्दगी त यो बयान गरेरै साध्य छैन। यो कस्तो दुई दिनको जिन्दगी, यता न उता जस्तो, के गर्ने, मनले चिताएको केही पुग्दैन भने जस्तो हुँदैन, यस्तै रहेछ।
अबको दिनहरू चाहिँ के गरी बिताउनु पाए हुन्थ्यो, कस्तो गरी बिताउनु पाए हुन्थ्यो भन्ने लागेको छ?
हजुर, अबको दिन त मलाई त साँच्चै भन्यो भने त आफ्नो इच्छाले नहुने, मेरो प्राण शरीरले धेरै दुःख नपाएर मलाई कसैले स्याहार सम्हार गर्न नपरेर सर्लक्क प्राण गइदियो हुन्थ्यो जस्तो लागिरहेको छ।
हजुरबुवा अब हामी यो कुराकानीको अन्तिम अन्तिममा पनि छौँ। अन्त्यमा हजुरबुवालाई कसैलाई केही भन्न मन लागेको कुरा, केही भनौँ भनौँ लागेको तर छुटेको बिर्सेको त्यस्तो कुरा केही छ कि?
यस्तो भनौँ भनौँ लागेको, भन्न छुटेको कुरा छैन अहिले मैले भन्नुपर्ने खास। मेरो यति नै राख्छु।
हुन्छ हजुरबा, उसो भए अहिलेलाई हामी यो कुराकानी यहीँ टुङ्ग्याउँछौँ। कार्यक्रममा सहभागी बन्नुभयो, आफ्ना जीवनका अनुभव अनुभूतिहरू राखिदिनु भयो। कार्यक्रममा सहभागी भएर आफ्ना जीवनका कुरा राखिदिनु भएकोमा हजुरबालाई धेरै धेरै धन्यवाद छ। यहाँको आगामी जीवन सहज तरिकाले बितोस्, सुखमय तरिकाले बितोस्। यहाँको भावी सहज र सुखमय जीवनका लागि मेरो तर्फबाट यहाँलाई धेरै धेरै शुभकामना छ। अहिलेलाई हामी यो कुराकानी यहीँ टुङ्ग्याउँछौँ।
हस् त, धन्यवाद।
हुन्छ हजुरबुवा, हस्।
हुन्छ, नमस्कार।
आजको कार्यक्रम पाका पुस्तामा हामीले देवचुली नगरपालिका वडा नम्बर 11 धारापानी नवलपरासीमा बस्नुहुने 81 वर्षीय हजुरबुबा खेमलाल सुनारसँग उहाँको जीवन भोगाईको बारेमा कुराकानी गर्यौँ। हजुरबुबा खेमलाल सुनारसँग गरिएको यो कुराकानीसँगै आजका लागि कार्यक्रम पाका पुस्ताको निर्धारित समय यहीँ सकिन लागेको छ। यतिन्जेलको प्राविधिक सहयोगका लागि प्राविधिक सहकर्मी नवीन सागर सुवेदीलाई धेरै धन्यवाद। कार्यक्रम सुनेर साथ दिनुभयो तपाईँलाई पनि धन्यवाद। हजुरबुबा हजुरआमाले स्वास्थ्यको राम्रो ख्याल राख्नुहोला। बिरामी हुनुहुन्छ र औषधि सेवन गर्दै हुनुहुन्छ भने समयमै औषधि सेवन गर्न नबिर्सनुहोला भन्दै अर्को हप्ताको सोमबारसम्मका लागि कार्यक्रमबाट प्रविधिका नवीनसँगै म गोकुल मोहित भण्डारी पनि बिदा हुन्छु। नमस्ते, तपाईँको यो साता शुभ रहोस्।